अस्सलाम वालेकुम, आप देख रहे हैं प्रोग्राम फ़िक्र नज़र सहा टीवी लंदन स्टूडियो से, और मैं हूं आपका मेज़बान हुसैन महदी। आज के प्रोग्राम में हम बरतानिया और दीगर मगरबी ममालिक में मुसलमान तारकिन वतन की आमद में जो इजाफ़ा हुआ है उस पर गुफ्तगु करेंगे, और अपने मेहमानों से ये जानना चाहेंगे कि इस आमद के नतीजे में जो मुकामी अफराद हैं या मुकामी कम्यूनिटीज़ हैं उनके और आने वाले मुसलमानों के दरमियान जो समाजी और माशरती मसाइल पैदा होते हैं उन्हें किस तरह हल किया जा सकता है। मेहमानों का तारुफ़, मेरे साथ स्टूडियो में तशरीफ़ रखते हैं जनाब जाफ़र रिजवी साहब, सीनियर साफ़ी हैं, अस्सलाम वालेकुम। और हमारे आज के दूसरे मेहमान होंगे जनाब नसीम सिद्दीकी साहब, आप भी सीनियर साफ़ी हैं, अस्सलाम वालेकुम।
वालेकुम सलाम।
जाफ़र साहब, आपसे गुफ्तगू आगाज़ करते हैं। मुसलमानों के अलावा भी दीगर तारकिन वतन की आमद में या इमिग्रेंट्स कह लें, यूरोप और दीगर मगरबी ममालिक में इजाफा हुआ है हालिया दिनों में। हम ख़ास तौर पे मुसलमानों के हवाले से बात करेंगे, तो सबसे पहले तो ये आप क्या समझते हैं कि पिछले चंद अशरों में इस आमद में इजाफे की क्या वजूहात हैं?
हुसैन, अगर आप ख़ास तौर पर मुसलमानों की ही बात करेंगे तो वजह बहुत साफ ज़ाहिर है। उन मुल्कों में जहाँ से ये आमद हो रही है इमिग्रेंट्स की, वहाँ जो लॉ एंड ऑर्डर सिचुएशन है, वहाँ जो ज़िंदगी को ख़तरात दरपेश हैं, वहाँ जो आलमी दहशतगर्दी की पिछली एक दहाई में लहर ने पूरे ग्लोब को अपने कब्ज़े में ले रखा था, उसके नतीजे में जो अब हालात वहाँ हैं उससे घबरा कर अपनी जान बचा कर अपने अहले खाना को बचा कर बहुत से लोग वहाँ से भागने की कोशिश कर रहे हैं और ऐसी जगहों पर पहुँचने की कोशिश कर रहे हैं जहाँ उनकी ज़िंदगियों को ख़तरात लाहक ना हो। और यूरोप एक बड़ी डेस्टिनेशन है और बरतानिया उसमें एक बड़ा अहम मुकाम रखता है। अब सवाल यह है कि वो आ क्यों रहे हैं, इसके बारे में दो मुख्तलिफ आरा हैं। आने वालों की राय यह है कि चूंकि हालात ऐसे हैं कि उनकी ज़िंदगी को ख़तरा है, इसलिए आलमी बरादरी का फ़र्ज़ ये बनता है कि उनकी ज़िंदगी को बचाने के जो मौक़े पेश किए जा सकते हैं, फराहम किए जा सकते हैं, मैसर किए जा सकते हैं, वो उन्हें दिए जाएँ ताकि वो अपनी और अहले खाना की हिफाजत कर सकें। लेकिन जो लोग यहाँ मौजूद हैं उनका ये कहना है कि जो लोग आ रहे हैं उनकी वजह से, जैसे कि अभी आपने इंट्रो में कहा, समाजी माशरती और बहुत सारे और मसाइल पैदा होते हैं और वो फिर सूरत हाल को तश्वीशनाक हद तक उसमें इजाफा हो जाता है।
सही सिद्दीकी साहब, जैसा कि अभी मालूम है हमें कि इन आने वाले अफराद में, मुसलमान अफराद में भी ऐसे लोग भी होते हैं जो कि हाईली स्किल्ड होते हैं लेकिन किसी भी वजह से उन्हें अपना मुल्क जो है वो छोड़ना पड़ता है, मगर जब वो यहाँ आते हैं तो एकदम कल्चरल डिफरेंस होता है, ज़बान का भी मसला होता है, तो हो सकता है कि वो मुसलमान जो अपने मुल्क में किसी बहुत अच्छे मुकाम पर हो या प्रोफेशनल हो लेकिन जब वो यहाँ आता है तो उसे जिस तरह का काम भी मिले वो करना पड़ता है। उस हालत में तो ये समझ आती है कि आप रेफ्यूजी हैं, आपके मुल्क में हालात ख़राब हैं, लेकिन अगर आपके मुल्क में हालात भी ठीक हैं तो फिर आप इस तरह के जो और जॉब्स हैं वो करने पे क्यों मजबूर हो जाते हैं?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले तो मैं आपका शुक्रिया अदा करूंगा प्रोग्राम में मदद करने के लिए। मैं तो ये कहूंगा कि अभी हालात मुसलमान मुल्कों में ख़राब हुए हैं, ये जो हिजरत यूरोप की तरफ हो रही है ये बड़े मुहित जो अरसे से जो है ना वो हो रही है, और इसका जो असल रीज़न है ना ये मुआशी महाजिर हैं। ये जो लोग परेशान होकर या जंगों से या दहशतगर्दी से, वो बेचारों को तो ना वीज़ा लगता है ना उनके पास पासपोर्ट बनाने के पैसे होते हैं। ये बड़े अरसे से हिजरत, डेकेड्स आप देख लें, पिछले 20 30 40 साल से लोग इस तरफ का रुख कर रहे हैं मईशत की वजह से। आपने जैसे कहा कि यहाँ पे आके ऑड जॉब्स भी कर लेते हैं, उसका फ़ायदा ये होता है कि अगर आप पाकिस्तान में डॉक्टर हैं, इंजीनियर हैं और आपकी तनख्वाह 20,000 रुपये है, इंडिया में है, श्रीलंका में है, बांग्लादेश में आपकी सैलरी इतनी है और एक बंदा पूरे कुंबे को चला रहा होता है और उसमें आपने पढ़ाई के पैसे भी बच्चों को देने, आपने दवाइयों के पैसे भी देने, आपके ऊपर सारा लोड होता है। उसमें जिन लोगों के पास थोड़ी सख्त होती है, पैसे होते हैं, वो एजेंट को पैसे देते हैं या वीज़ा लगवा के किसी तरह वो कहते हैं हम यहाँ पहुँच जाएँ। यहाँ पहुँचने, जैसे ख़ासतौर पे यूरोप में या बरतानिया में पहुँच के ये फ़ायदा होता है कि कम से कम आपने असाइलम डाला या आपको कोई स्टेटस मिल गया, आपके बच्चों की फ़ीस माफ़ होगी। अब अगर मैं इंजीनियर हूँ, मेरे बच्चे की मुझे फ़ीस नहीं देनी पड़ रही, मुझे घर वालों का मेडिकल नहीं देना पड़ रहा, और अगर मैं टैक्सी भी यहाँ चलाता हूँ तो टैक्सी भी चलाना एक باعزت پیشہ ہے یہاں پہ. میں سوٹ ٹائی پہن کے جاؤں گا اور میں کیب چلا کے واپس آؤں گا, شاید میری ڈاکٹر ہونے پہ وہاں پہ اتنی عزت نہ ہو. تو مجھے گورنمنٹ کی طرف سے اتنی فیسلٹیز مل جاتی ہیں, میں سوٹ پہن کے میں بس میں بھی ٹریول کر سکتا ہوں, ٹرین بھی ہے, لائٹ نہیں جا رہی, ہر قسم کی فیسلٹی ہے. تو جب یہ اٹریکشنز لوگ وہاں پہ دیکھتے ہیں یا یہاں سے جانے والے جب وہاں جا کے یہ بتاتے ہیں تو ان کے اندر کریونگ ہوتی ہے کہ کسی طرح ہم بھی یورپ امریکہ پہنچ جائیں, ہمارے جو خاندان ہے, ہماری بھی جو فیملی ہے, وہ ایک بہتر زندگی گزار سکے.
صحیح.
اور اس میں آج کل کے حساب سے ایک فیکٹر یہ دہشت گردی کا بھی ہے کہ کچھ لوگ اب سیکیورٹی ریزنز پہ, جو اچھے بھلے پیسے والے لوگ ہیں, جو ویل سیٹلڈ ہیں, وہ یہ کہتے ہیں, اور پاکستان کے کچھ شہروں میں, خاص کر کے اب کراچی میں دیکھیں تو وہاں یہ ہے کہ صبح گھر سے نکل کے گئے تو واپس آنے کی گارنٹی نہیں ہے. تو اب لوگوں میں یہ رجحان بھی ہے کہ وہ سیکیورٹی بیسس پہ بھی نکل رہے ہیں کہ کم از کم یار ہماری فیملی زندہ تو رہے گی, بے شک ہمیں وہاں جا کے کوئی بھی کام کرنا پڑ جائے.
صحیح. جعفر صاحب, بلا شبہ کئی وجوہات ہیں, کوئی کسی کی معاشی پریشانیاں ہو سکتی ہیں یا کسی کے خاندانی حالات اس طرح کے ہو سکتے ہیں, لیکن کوئی بھی شخص خوشی سے جو ہے وہ نقل مکانی نہیں کرتا یا تارکین وطن نہیں بنتا. اگر آپ کے اپنے ملک میں سب کچھ ہے تو کوشش آپ یہی کریں گے, لیکن کیونکہ یہ بھی ایک حقیقت ہے, ہم اس سے انکار نہیں کر سکتے کہ اس تعداد میں اضافہ ہوتا جا رہا ہے. اور اگر ہم آج کے یورپ پہ نظر ڈالیں بشمول برطانیہ کے, تو یہاں پہ جو اینٹی امیگرنٹس یا تارکین وطن کے مخالف جو سیاسی قوتیں ہیں ان کی طاقت میں اضافہ ہوتا نظر آ رہا ہے, اور آہستہ آہستہ یہاں لوگوں میں ایک جو ان کا مسلمانوں کے بارے میں ایک پرسیپشن ہے وہ یہ بنتا جا رہا ہے کہ شاید یہ کبھی بھی ہمارے معاشرے میں اس طرح دلی طور پہ شامل نہیں ہوں گے. تو جو پہلی جنریشن ہے, جو پہلے لوگ آ رہے ہیں یہاں پہ, ان کے لیے تو لینگویج کا بھی مسئلہ ہوتا ہے, ان کے لیے وہ پتہ نہیں کن حالات میں آئے ہوتے ہیں تو انہیں کئی مسائل کا سامنا ہوتا ہے. لیکن یہاں کی کمیونٹی کے بھی اپنے خدشات ہیں کہ ہماری جابز نہ لے لیں, کل کو دہشت گردی کا مسئلہ نہ ہو جائے. تو اس سب کو مد نظر رکھتے ہوئے آپ کیا سمجھتے ہیں کہ مقامی کمیونٹیز کے لیے کیا ایلیمنٹ ضروری ہے کہ جس سے وہ تھریٹن نہ فیل کریں؟
حسین, جیسے کہ نسیم صاحب نے کہا کہ مختلف وجوہات کی بنا پر ہو رہی ہے, کچھ اکنامک ریزنز ہیں, کچھ ٹیررزم ہے, بالکل اسی طرح یہ بات بالکل صحیح ہے کہ جو صورتحال بنی ہے یہاں, پہلے تو یہاں جس طرح کی وسعت قلبی رہی ہے کمیونٹیز کے درمیان, کافی ہم نے دیکھا ہے کہ اختلاف بھی ہوتا ہے, اتحاد بھی ہوتا ہے, اختلاف ذرا کم کم ہوتا ہے, لیکن بہرحال اختلاف بھی ہر معاشرے کا حصہ ہوتا ہے, تو وہ یہاں بھی ہے. لیکن جو صورتحال 2009 کی اکنامک گھونسلے کے بعد سامنے آئی ہے, ریسیشن ٹائپ کی ایک سچویشن بن گئی تھی یورپ کے لیے, یعنی جو اکنامک ایک طرح کا سلم آیا, اور یہ کہہ سکتے ہیں کہ ایک اقتصادی سرگرمیاں رک گئی تھیں تقریباً, ابھی بھی پوری طرح بحال نہیں ہوئی ہیں. اس سے پہلے تک تو بہت زیادہ مخالفت نہیں تھی, لیکن 2009 کے بعد سے آج تک جو مخالفت میں اضافہ ہوا ہے وہ بھی اسی وجہ سے ہوا ہے کہ یہاں رہنے والوں کو یہ خیال آ رہا ہے کہ ان کے لیے معاشی معاملات اتنے اچھے نہیں ہیں کہ وہ خود اپنی زندگی بہتر رکھ سکیں, نہ کہ ایک اضافی بوجھ جو کہ تارکین وطن کا آ رہا ہے. کوئی شخص ترک وطن کر کے آتا ہے تو اس کو ظاہر سی بات ہے گھر چاہیے, بچوں کے لیے رہائش چاہیے, اسکول چاہیے, اور ان سب چیزوں پر پیسے خرچ ہوتے ہیں. تو ایک آدمی تو آ نہیں رہا, ملینز میں لوگ آتے ہیں ہر سال اگر آپ جائزہ لیں اس کا, تو وہ جب آتے ہیں یہاں تو وہ ان سارے ریزورسز کو, سارے ذرائع کو, سارے وسائل کو وہ بھی شیئر کرتے ہیں, ان کا بھی ایک حصہ بن جاتا ہے. تو جب چونکہ ذرائع و وسائل پہلے ہی محدود ہوتے جا رہے ہیں اور اس میں نئے لوگ آ کر اگر حصے دار بنیں گے تو ان میں تو مقامی آبادی کا حصہ بالکل ہی سکڑ جائے گا, اس لیے وہ جو اختلاف ہے وہ زیادہ پیدا ہو رہا ہے اور اس وجہ سے مخالفت بڑھ رہی ہے. اور یہی وجہ ہے کہ پولیٹیکل اویئرنیس جس کو ہم کہتے ہیں, یعنی سیاسی شعور جو ہے, اس کا رخ بھی اسی طرف ہو رہا ہے. ہم دیکھ رہے ہیں کہ پورے یورپ میں آپ جتنے پچھلے ایک دہائی میں انتخابات دیکھیں, فرانس میں, جرمنی میں, یہاں پر, ہمیشہ آپ کو دائیں بازو کی مضبوط ہوتی ہوئی قوتیں نظر آئیں گی, انتخابات جیتتی ہوئی نظر آئیں گی. اس کی وجہ یہ ہے کہ ان کا تارکین وطن کے بارے میں جو ایک ٹیک ہے وہ ایک خاص طور کا ٹیک ہے, اور وہی اصل میں ان کے لیے انتخابی طور پر کامیابی کی ضمانت بھی بنا ہوا ہے. یعنی مقامی آبادی یہ سمجھتی ہے کہ اگر یہ آئیں گے تو تارکین وطن کی آمد میں تھوڑا سا کمی آئے گی.
صحیح. صدیقی صاحب, اسی پہ میں کوئکلی چاہوں گا کہ آپ کچھ چیز مزید ایڈ کرنا چاہیں اس میں کہ کیا وجوہات ہیں کہ مقامی جو افراد ہیں وہ اتنے اب خوش آمدید نہیں کہتے یا وہ اس طرح نہیں دیکھتے جس طرح پہلے ویلکمنگ ہوتے تھے. وہ
پہلے جو موب آ رہا تھا, جو لوگ آ رہے تھے, ان میں پڑھے لکھوں کی کچھ تعداد بھی زیادہ ہوتی تھی, ٹھیک ہے, اور وہ آ کے سوسائٹی میں انٹیگریٹ کرتے تھے. अब जो लोग आ रहे हैं, ये 9/11 जब हुआ है अमेरिका में, उसके बाद से कुछ मजहबी रुझान कुछ डिफरेंट किस्म का हो गया है कि अगर कोई बच्चा ट्रेन में अल्लाह अकबर भी ज़ोर से कह दे तो वो एकदम से परेशान हो जाते हैं कि अब इसके बाद धमाका होगा।
बल्कि अगर किसी ने कुरान पढ़ने के लिए खोला भी है तो वो
हाँ
भी एक
हाँ
आसपास के लोग जो हैं वो
एक
घबरा
दफ़ा
जाते हैं।
एयरपोर्ट पे एक वाक़या हुआ है कि एक बच्चा जो है वो कहीं स्लिप हो गया, कहीं निकल गया, तो उसकी माँ ने आवाज़ देनी उसको शुरू कर दी कि उसामा उसामा उसामा, तो वहाँ पे सिक्योरिटी अलर्ट हो गया एकदम से। तो वो कुछ हालात 9/11 के बाद, और जब यहाँ पे 7/7 हुआ तो उसके बाद हालात ख़राब हुए थे। और जो सबसे बड़ी बात है, ये जो कम्युनिटीज़ थर्ड वर्ल्ड कंट्रीज से आती हैं वो यहाँ की कम्युनिटी में आके इंटेग्रेट नहीं करती, वो चाहती हैं कि ये लोग हम जैसे बन जाएं, हम इन जैसे ना बने। तो जब ये कंट्री जिन लोगों की है वो आके देखते हैं कि वो टैक्स पे कर रहे हैं और काम करते हैं, और जो ये लोग आते हैं ये आके बेनिफिट्स पे रहते हैं, हमारे बेनिफिट्स इस्तेमाल कर रहे हैं, मुल्क की मईशत ख़राब से ख़राब होती चली जा रही है। आप मस्जिदों के बाहर देख लें कि मस्जिदों के बाहर अक्सर मैंने देखा है कि डिसेबल्ड पे लोग आके गाड़ी पार्क कर देंगे, किसी के ड्राइववे पे पार्क कर देंगे और भाग के जुमे की नमाज़ पढ़ने चले जाएंगे। तो ऐसी जुमे की नमाज़ का क्या फ़ायदा जहाँ आप दूसरे को तकलीफ़ पहुँचा रहे हैं। तो अब हम इन लोगों को तकलीफ़ पहुँचा रहे हैं, जब हम इनको तकलीफ़ पहुँचा रहे हैं तो फिर अब ये कहते हैं कि नहीं, अब बस बहुत हो गई, हमारा मुल्क ही रहने दो। जो लोग इंटेग्रेट हैं और अच्छे तरीके से रह रहे हैं उनसे इनको कोई इख्तलाफ नहीं है। लेकिन यहाँ पे एक जो और मौलवी कल्चर और जो डिफरेंट टाइप का इस्लाम प्रमोट हो रहा है ना, कि लोग घरों से अब दहशतगर्दी में जाना शुरू कर दिया है, कोई दाइश के उसमें जा रहा है, कोई तालिबान ज्वाइन कर रहा है, तो लाजिम बात है ये एक लम्हा फिक्रिया है इस कौम के लिए।
सही, उससे
तो
एक जो मुकामी कम्युनिटी है उसके अंदर एक अनईज़ या कहें कि एक एंजाइटी स्टार्ट हो जाती है
इसी
कि वो
तरह
फिर
ना कि जिस तरह
स्टीरियोटाइप
ये तो
करके।
एक ऐसी
जी
मकामी आबादी है ना जिसमें आप देखें कि आज भी यहाँ अखबार में ये हेडलाइन लग जाती है कि फलाना मिनिस्टर साइकिल से गिर गया। जॉन कैरी साहब, अभी उनकी फ्रांस में टांग टूट गई थी,
जी जी
वो अखबार की हेडलाइन थी कि जी वो साइकिल चलाते हुए गिर गए, और अखबार
जी
में जब पूरे आलमी मीडिया में हेडलाइन लग गई। जबकि आप जिस मुल्क से आ रहे हैं वहाँ कम से कम अभी 500 लोग आपने देखा कराची में सिर्फ गर्मी से मर गए, कोई बात ही नहीं है 500 लोगों का मर जाना। वहाँ किसी के कान पे जूं ही नहीं रेंग रही कि 500 लोग मर गए गर्मी से, 2,500 लोग भारत में मर गए गर्मी से, ये कोई फ़र्क ही नहीं पड़ता लोगों को। जबकि ये सोसाइटी ऐसी है जो इतनी हसास है ज़िंदगी के मामले में कि यहाँ साइकिल से गिर जाना लीड स्टोरी हो जाता है अखबार के लिए। इस सोसाइटी में अगर आप दहशतगर्दी को प्रमोट करेंगे, अगर आप दहशतगर्दी को प्रमोट ना करते हुए उसकी हिमायत ही खाली करेंगे, तो लामहाला मकामी आबादी जो कि ख़ास तौर पर पुरम रही है सदियों से, और उनके लिए मज़हब कभी भी वजह इख्तिलाफ़ नहीं रहा, उनका मज़हब भी और दूसरों का मज़हब भी, उन्होंने कभी नहीं रखा इसको बीच में कि जी ये इख्तिलाफ़ की वजह है, तो ठीक है। मतलब उनके लिए जब आप ये इस तरह की सिचुएशन पैदा करेंगे कि यहाँ पर आएंगे वो आपका बोझ उठाएं, जैसा कि नसीम साहब ने कहा, आपके लिए टैक्सेस पे करें, अपने लिए टैक्सेस पे करें, फिर आपके बेनिफिट्स के लिए टैक्सेस पे करें, तो मकामी आबादी के लिए तो ये एक तकलीफदेह सूरत हाल बनती
सही,
चली जाती है।
गुफ्तगू का सिलसिला जारी रखेंगे रिजवी साहब। यहाँ पे एक ब्रेक वक्त हुआ, एक छोटी सी ब्रेक का। ख्वातीनों साथ यहाँ पे एक ब्रेक लेंगे, आप प्रोग्राम हमारा देखते रहिए फिक्रो नज़र।
गफलत में डूबा दिल बदल दे खुदाया, फजल फरमा दिल बदल दे या मौला। गुनाहगारी में कब तक दूर काटू, बदल दे मेरा रास्ता दिल बदल दे या मौला। सुनो मैं नाम तेरा धड़कनों में, मजा आ जाए मौला दिल बदल दे या मौला। रहूं बैठा मैं अपना सर झुका कर या सुरूर सा अता कर दिल बदल दे मौला یا خدایا فضل فرما دل بدل دے مولا یا مولا خدایا فضل فرما دل بدل دے.
خوش آمدید خواتین و حضرات. وقفے پہ جانے سے پہلے ہم گفتگو کر رہے تھے اپنے مہمانوں سے مسلمان تارکین وطن کی آمد کی وجوہات پہ. ہماری کوشش ہوگی کہ ہم پروگرام کے اس حصے میں اس جو آمد ہے مسلمانوں کی، اس کے نتیجے میں جو مسائل پیدا ہوتے ہیں سماجی اور معاشرتی، ان کے حل کے لیے جو ہے وہ اپنے مہمانوں سے جاننا چاہیں گے کہ ان کو جو حکومتیں ہیں مغربی ممالک میں وہ کیا اقدامات لے سکتی ہیں، مسلمان ایز اے کمیونٹی کیا کر سکتے ہیں، اور جو مقامی آبادی ہیں، جو دیگر مذاہب کے لوگ ہیں، وہ کیا اس میں کردار ادا کر سکتے ہیں. جی جعفر رضوی صاحب، وجوہات اپنی جگہ، امیگریشن بھی جاری ہے اور ہم بھی آئے دن دیکھتے رہتے ہیں کہ اس خواب کو حقیقت بنانے کے لیے کئی لوگ جو ہیں وہ اپنی جان سے بھی ہاتھ دھو بیٹھتے ہیں، لیکن ہم جب یہاں رہتے ہیں تو یہ مسائل ہمارے سامنے ہیں. تو آپ کیا سمجھتے ہیں کہ اس ٹرائنگل میں مقامی افراد، حکومتیں اور مسلم کمیونٹی، تینوں جو اس کے اندر سٹیک ہولڈرز ہیں، انہیں کیا اقدامات کرنے کی ضرورت ہے؟
حسین، پہلے تو یہ سوچنا چاہیے کہ آپ جو لوگ آ رہے ہیں وہ کہاں آ رہے ہیں اور کیا کرنے آ رہے ہیں. آپ فار اکنامک ریزن آپ ہجرت کر رہے ہیں اقتصادی وجہ سے، یا زندگی کو بچانے کے لیے ایک ایسی جگہ پر آ رہے ہیں جہاں دونوں طور پر آپ سکون سے رہ سکتے ہیں، یعنی معاشی مضبوطی بھی ہے یہاں پر، استحکام بھی ہے، اور آپ یہاں پر لا اینڈ آرڈر بھی ویسی سچویشن نہیں ہے جیسی ان ملکوں میں جہاں سے آپ بھاگ کر آ رہے ہیں. تو اب آپ کو یہ سوچنا چاہیے کہ ان ملکوں میں جو آبادی رہ رہی ہے وہ کون ہے اور وہ کیسے ہیں. یہاں اگر آپ دیکھیں 6-8 کروڑ لوگ رہ رہے ہیں یہاں، اور یہ ان کا ملک ہے، انہوں نے اس کو صدیوں سے اس سسٹم کو بنایا ہے، اس کو یہاں چلا رہے ہیں وہ. اب جب آپ آتے ہیں، جیسا کہ نسیم بھائی نے کہا کہ وہ یہ چاہتے ہیں کہ ہمارے جیسا ہو جائے، ایسا نہیں ہو سکتا. اکثریت کے مزاج میں آپ کو ڈھلنا ہوگا. اقلیت جو وہاں سے آ رہی ہے، ابھی آپ کی تعداد 1 کروڑ بھی نہیں ہے، اور اگر 3 کروڑ بھی ہو جائے، فرض کرتے ہیں 6 کروڑ میں سے، تو بھی آپ کا حق نہیں بنتا کہ آپ اس کو اپنے جیسا کرنے کی کوشش کریں. جو لوگ یہ کہتے ہیں کہ ان کو یہ معاشا اور یہ نظام پسند نہیں ہے، تو کوئی ان کے گھر جا کر ہاتھ پیر نہیں جوڑتا کہ آپ یورپ ہی ہجرت کر کے جائیے یا برطانیہ ہی جائیے. بہت سے مقام ہیں دنیا میں، ذرا مجھے مکہ مدینہ جا کے تو دکھائیے، اور وہاں جا کے رہنے کی کوشش کر کے تو دکھائیے، آپ کو سمجھ میں آ جائے گا. یہاں رہتے ہوئے، یہاں پر آ کر پلتے ہوئے، 40 برس سے یہاں رہنے کے باوجود، بہت سے کیسز ابھی جیسے کہ بریڈفورڈ کا نسیم صاحب، داؤد صدیقی سسٹرس کا، جو داؤد سسٹرس کا واقعہ سامنے آیا، جو اپنے بچوں سمیت شام پہنچ گئی ہیں، ان کے بارے میں یہ کہا جاتا ہے کہ جی ان میں سے بعض لوگوں کا خیال یہ تھا کہ جی یہ معاشرہ ہمارے جیسا نہیں ہے، ہماری مرضی کا نہیں ہے، تو ہمیں یہاں سے چلے جانا چاہیے، ہمیں تو سعودی عرب جیسے معاشرے میں رہنا چاہیے. تو بھائی ٹھیک ہے، چلے جائیں آپ سعودی عرب جیسے معاشرے میں، کوئی آپ کو نہیں روک رہا. مکہ مدینہ میں آج بھی آپ کو کہہ رہا ہوں کہ بہت سارے لوگ آپ کو ایسے مل جائیں گے جو شاید آپ کو دیکھ کر خوش نہ ہوتے ہو، لیکن یہاں کے بہت سارے شہروں میں آج بھی آپ دیکھیں لوگ گودوں سے بچوں کو اتار کر پیار کرتے ہیں، ان کو ویلکم کرتے ہیں. لیکن اس کا یہ قطن مطلب نہیں ہے کہ آپ اس معاشرے کو خراب کرنے کی یا اس کو اپنے طور پر ڈھالنے کی کوشش کریں. جو یہاں اور لا آف لینڈ کو فالو کرنا تو اسلامی تعلیمات کا حصہ ہے. ہمارے بزرگوں نے، دینی بزرگوں نے فرمایا ہے یہ کہ جی جس زمین پر آپ رہیں گے اس کے قانون کو فالو کریں گے، اس ڈسپلن کو، نظم کو نہیں توڑ سکتے آپ. کفر کی حکومت نہیں چل سکتی، یہ کہا گیا ہے. ظلم کی حکومت نہیں چل سکتی، لیکن کفر کی حکومت چل سکتی، کیونکہ وہ نظم میں چل رہی ہوتی.
بالکل صحیح.
یو نو، تو نظم کو آپ نہیں توڑ سکتے، اس نظم کو برقرار رکھنا ہے، اس کا حصہ بننا ہے. ہمارے پاس بہت سے مواقع ہیں. ہماری آج جو مساجد کو یا امام بارگاہوں کو جو آج تنقید کا سامنا ہے، ہم اسی پلیٹ فارم کو یوز کر سکتے ہیں. آپ بلائیے، آج کل تو بڑا اچھا موقع ہے، رمضان کا موقع ہے، افطار پر بلائیے مقامی آبادی کو، ہندوؤں کو، سکھوں کو، کرسچنس کو، ان کو افطار کے وقت پہ بلائیے، ان کو، ان کے ساتھ بیٹھیے، ان سے گپ شپ کیجیے، ان سے اپنے تعلقات بنائیے، ان کے گھر جائیے، ان سے اس طرح کے ایسے معاملات کمیونٹی کے اندر اتحاد پیدا کرنے کی، مختلف کمیونٹی کو ساتھ ملانے کی اس طرح کی روایت ڈالیے کہ یہ معاشرہ اور اس کی اقدار مضبوط ہوتی چلی.
صحیح. اچھا، یہ تو بات ہو گئی مسلمانوں کے حوالے سے، ظاہر سی بات ہے. اور ہم دیکھیں تو ان تارکین وطن میں ہمیں بڑے بڑے ہائی اچیورز بھی نظر آتے ہیں جنہوں نے بڑی ایکسیپشنل کامیابیاں بھی حاصل کی ہیں ہر میدان میں. میں بات کرنا چاہوں گا جعفر رضوی صاحب کے، تمام مسلمانوں کے اوپر ایک سٹیریو، یعنی کہ ایک خاص قسم کا امیج بنا دیا جاتا ہے. اگر کوئی دہشت گردی کا واقعہ ہو تو تمام مسلمان بیچارے اپنے آپ کو قصوروار سمجھ بیٹھتے ہیں، جبکہ ہم سب کو معلوم ہے کہ ایک بہت ہی چھوٹا سا طبقہ ہے جس نے, ظاہر سی بات ہے جو چھوٹا سا طبقہ ہو اور زیادہ شور مچاتا ہو تو باقی شریف لوگ جو ہیں وہ خاموش ہو کے بیٹھ جاتے ہیں, تو وہ چھوٹے سے طبقے کو یہاں پہ ایئر ٹائم بھی زیادہ ملتا ہے اور وہ شور شرابہ بھی کرتے ہیں لیکن زیادہ مسلمانوں سے ان کا تعلق نہیں ہوتا. تو ان کے ان چند افراد کے اقدامات کی وجہ سے یا ان کی شدت پسندی کی وجہ سے اگر حکومت یہ کہے کہ تمام مسلمان جو ہیں وہ ویجیلنٹ ہو جائیں یا تمام مسلمانوں کو مورد الزام ٹھہرائے تو وہ بھی تو مناسب نہیں ہے, کیا کہیں گے؟
بالکل ٹھیک ہے آپ کی بات, یہ اس میں بالکل وزن ہے کہ ایک فرد کی ہوئی کاروائی کی ذمہ داری پوری قوم پر نہیں ڈالی جا سکتی, پورے معاشرے پر نہیں ڈالی جا سکتی. لیکن سوال یہ پیدا ہوتا ہے حسین کہ جو کاروائی ہوتی ہے اس کے بارے میں کمیونٹی کے اندر کیا خیالات ہیں. ہم یہ مانتے ہیں کہ وہ اس کے حامی نہیں ہوتے, مقامی آبادی بھی یہی کہتی ہے کہ مٹھی بھر دہشت گرد عناصر ہیں جنہوں نے پوری دنیا کو جو ہے وہ آج وبال بنا رکھا ہے. ان کو بھی پتہ ہے کہ ساری کمیونٹی ذمہ دار نہیں ہوتی اس کی. لیکن اگر آپ خود سوچیں, پاکستانی کمیونٹی میں جائیں یا مسلمان کمیونٹی میں جائیں ان معاشروں میں, امریکہ میں, کینیڈا میں, نسیم صاحب ابھی کینیڈا امریکہ سے ہو کر آئیں, یقیناً اندازہ ہوگا جو سچویشن ہے کہ حمایت کرنا اس کی اور اس کے لیے آرگیومنٹ کرنا اور اس کی حمایت میں دلیل تراشنا یہ غلط ہے. ٹھیک ہے ایک دہشت گردی ہے اس کی مذمت کی جانی چاہیے. میرا بھائی مرتا ہے یا کسی اور کا بیٹا مرتا ہے یا کسی اور کا کوئی انسان دہشت گردی کی کاروائی کے نتیجے میں اپنی جان کھو بیٹھتا ہے وہ ایک قابل مذمت فعل ہے. اس کی مذمت ہم سب کو مل کے کرنی چاہیے, پورے معاشرے کو بلا تفریق کہ پاکستانی ہیں, ہندوستانی ہیں, امریکی ہیں, عیسائی ہیں, ہندو ہیں, مسلم ہیں, اس میں دہشت گردی کا کوئی حمایت نہیں کر سکتا. لیکن اب جو صورتحال پیدا ہو رہی ہے, اب یہ کاؤنٹر آرگیومنٹ آ رہا ہے کہ جی دیکھیے چونکہ یہ صورتحال تھی اس وجہ سے یہ ہو گیا, اب ہم اس کی دلیلیں سنتے ہیں ان معاشروں میں. تو ظاہر سی بات ہے کہ جب آپ اس کی حمایت میں دلیلیں تراشیں گے تو اختلافات پیدا ہوں.
صدیقی صاحب, رضوی صاحب, بہت بہت شکریہ پروگرام میں شامل ہونے کا. بدقسمتی سے یہی ابھی مزہ آ رہا تھا گفتگو کا, اور بھی کئی سوالات تھے جو ہو سکتے تھے اس سلسلے میں, لیکن ہمارے پاس وقت کی گنجائش جو ہے وہ نہیں ہے. خواتین و حضرات, آپ نے مہمانوں کی گفتگو سنی اور امید ہے کہ آپ کو اس مسئلے کو کچھ سمجھنے میں کہ جو سیاسی اور معاشرتی مسائل پیدا ہو رہے ہیں مسلمان کمیونٹی اور جو مقامی افراد ہیں ان کے درمیان, اس کو کس طرح حل کیا جا سکتا ہے. سب سے پہلے یہ کہ بجائے اس کے کہ ہم دوسروں کی طرف پوائنٹ کریں, ہمیں اپنی طرف بھی دیکھ کے نشاندہی کرنی ہوگی کہ ہم کیا کر سکتے ہیں. اس کے ساتھ ہی ہمارے آج کے پروگرام کا وقت ختم ہوتا ہے. اجازت دیجیے, خدا حافظ.